أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. اللهم صل على محمد وآل محمد وعجل فرجهم. آج 10 رمضان حضرت خدیجہ سلام اللہ علیہ کی وفات کی مناسبت ہے، اور اس مناسبت سے آپ سب کو تسلیت عرض کرتا ہوں، اور اسی طرح خود امام زمان علیہ السلام کی خدمت میں بھی تسلیت عرض کرتے ہیں. کچھ پوائنٹس آج کی مناسبت سے، اور حضرت خدیجہ جو کہ ہم سب کی مادر ہیں، ہم سب کی والدہ ہیں، ان کی وفات کی مناسبت سے کچھ پوائنٹس آپ کی خدمت میں پیش کروں گا، اور اگر ٹائم بچا تو ہم اسی ٹاپک کو، حضرت آدم علی نبینا و آلہ و علیہ السلام کے موضوع کو ہم کنٹینیو کریں گے. حضرت خدیجہ سلام اللہ علیہا، اگر تاریخی اعتبار سے ہم جب ان کی زندگی کو دیکھتے ہیں، تو جس طرح ان کی ہسٹری کو، ان کی زندگی کو پیش کرنا چاہیے تھا، اس طرح پیش نہیں کیا گیا ہے. اب کچھ پوائنٹس میں ذکر کروں گا یہاں پر، 4 to 5 پوائنٹس، دیکھتے ہیں کہ یہاں پر کیا ہے. لیکن سب سے پہلا پوائنٹ یہ ہے کہ حضرت خدیجہ، خدیجہ بنت خویلد ان کا نام تھا، خویلد کی بیٹی تھی، لیکن چونکہ اس ماحول میں، جاہلیت کے ماحول میں، جہاں پر عورتوں کو بالکل ایک ڈس ریسپیکٹ کے ساتھ ٹریٹ کیا جاتا تھا، اور اصلاً کوئی عزت نہیں تھی خواتین کی، پاک دامنی نہیں تھی، اور یہ ساری جو اچھی صفات تھی خواتین کی، عفت وغیرہ، لیکن اس کے باوجود خود حضرت خدیجہ سلام اللہ علیہا پاک دامنی میں اور عفت میں معروف اور مشہور تھی اسی جاہلیت کے زمانے میں. اور اس کی ایک نشانی یہ ہے کہ یہ معروف تھی طاہرہ بنت خویلد کی، بجائے اس کے کہ ان کو خدیجہ بنت خویلد کہا جائے، اس زمانے میں طاہرہ کہا جاتا تھا، طاہرہ بنت خویلد. ایک یہ نقطہ. دوسرا نقطہ یہ کہ خود بنی امیہ نے بہت کوشش کی کہ حضرت خدیجہ سلام اللہ علیہا کی شخصیت کو تخریب کریں، تخریب یعنی تحریف کریں اور خراب کریں ان کی شخصیت کو، ان کی پرسنالٹی کو. مثلا ملتا ہے بنی امیہ کی ان ڈسٹورشنز اور تحریف کے اندر کے مشہور انہوں نے کیا ہے کہ حضرت خدیجہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم سے 15 سال بڑی تھیں، جبکہ علماء کہتے نہیں حضرت خدیجہ. اب یہاں بھی دو قول ہیں کہ کیا حضرت خدیجہ سلام اللہ علیہا کا سن ازدواج جو ہے وہ 45 سال کی عمر کی تھی، وہ جب انہوں نے نبی اکرم سے ازدواج کی، شادی کی، یعنی 25 سال کی عمر تھی. تو یہاں پر جو علماء فرماتے ہیں وہ یہ ہے کہ ان کی عمر 25 سال تھی، اور نبی اکرم سے 25 یا 30 سال. اب نبی اکرم سے وہ بزرگ اور بڑی نہیں تھی جس طرح مشہور ہے، اور علماء فرماتے ہیں یہ بنی امیہ نے مشہور کیا ہے کہ یہ نبی اکرم سے بڑی تھی 15 سال. اب حضرت ابو طالب علیہ السلام نے نبی اکرم کو صلی اللہ علیہ وآلہ وسلم کو ازدواج سے پہلے، جب نبی اکرم کو کام کاج کے لیے اور کوشش کے لیے، معیشت کے لیے وہ بھیجنا چاہتے تھے، تو خود نبی، حضرت ابو طالب نے نبی اکرم کو فرمایا کہ آپ خود جائیں، اور خدیجہ کے پاس آپ خود جائیں، اور وہ خود دیکھ، آپ خود دیکھ لینا کہ آپ، وہ آپ کو جو ہے وہ کام کے لیے چن لیں گے. کیوں؟ کیونکہ وہ آپ کے اندر جو امانت داری ہے اور جو اچھی صفات ہیں، وہ در حقیقت، یعنی خدیجہ سلام اللہ علیہا جوہر شناس है, वो जानती है कि इस शख्सियत के अंदर क्या है, वो खुद आपको जो है ना काम दे देंगी। खूब, तो जब वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जाते हैं हजरत खदीजा की खिदमत में, तो हजरत खदीजा उनको जो है वो काम दे देती हैं। अब यहां तक मामला पहुंच जाता है कि हजरत खदीजा सलामुल्लाह अलैहा बाद में खुद जब वो देखती है कि नबी अकरम के अंदर इस कदर पाक दामनी है, इस कदर उनके अंदर तस्किया नफ्स है, अमानतदारी है, इस कदर नबी अकरम के अंदर सच्चाई है और ये तमाम खूबियां इनके अंदर मौजूद हैं और इनकी अजमत के वो कायल हो चुकी हैं, तो हजरत खदीजा खुद नबी अकरम को पैगाम पहुंचाती हैं कि मैं आपसे इज्दिवाज करना चाहती हूं। क्यों? क्योंकि अब देखिए ये क्यों, ये सारी यानी किस तरह हजरत खदीजा सलामुल्ला अलैहा के अंदर ये शनाख्त मौजूद थी, हजरत खदीजा के अंदर वो क्या सिफात मौजूद थी कि नबी अकरम की हकीकत को वो पहचान सकी, वो शनाख्त कहाँ से आई? अब तारीख में भी मिलता है कि खुद हजरत खदीजा सलामुल्ला अलैहा इस्लाम से पहले मुवाहिद थी, खुदा की परस्तिश करती थी, खुदा यकता खुदा वाहिद की इबादत गुजार थी, और वो खुद जो है वो किसी की तलाश में थी, कोई किसी खजाने की तलाश में थी, खजाना माल वाला खजाना नहीं बल्कि एक ऐसी शख्सियत की तलाश में थी जिनसे वो इज्दिवाज कर सके, जो पाक दामन हो, जो अफीफ हो, जो अमानतदार हो। अब यहां पर खुद हजरत खदीजा के हवाले से रिवायत के अंदर मिलता है कि वलहू फी खदीजतिन खदीजतिन रगबतुन वलहा फी ही रगबतुन, दोनों खुद खदीजा सलामुल्लाह अलैहा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जानिब रगबत रखती थी और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम भी खदीजा सलामुल्लाह अलैहा की जानिब रागिब थे, ये रगबत आपस में दो तरफा थी, और दो तरफा होने के बावजूद खुद खदीजा ने अव्वल सबसे पहले पैगाम भेजा और रिश्ता मांगा नबी अकरम का और दरख्वास्त की कि मैं तुम आपसे शादी करना चाहती हूँ। अब ये तो दरख्वास्त तो भेजी, लेकिन दरख्वास्त भेजने से पहले खुद जो खदीजा सलामुल्ला अलैह के जो चचा थे वो खुद जाने वाले थे और रिश्ते के लिए जो है वो खुद अबू तालिब सलामुल्ला अलैह के पास जाकर उनसे जो खासगारी और रिश्ते की दरख्वास्त करने जा रहे थे कि खदीजा सलामुल्ला अलैहा ने यहाँ पर कहा कि ए चचा सब्र करो, मैं खुद जाके बात करूंगी, और वहीं पर मुलाकात में नबी अकरम के सामने वो रुख हुआ और फरमाया कि कद ज़व्वजतुका या मुहम्मद नफसी, मैं तुम्हारी हमसर बनना चाहती हूँ, तुम्हारी बीवी बनना चाहती हूँ और मैंने तुम्हें अपनी जौजा करार दे दिया है, कद ज़व्वजतुका, सही है। और जब मेहरिये की बात आई तो हजरत अबू तालिब अलैहिस्सलाम ने पहले फरमा दिया था कि मैं खुद मेहरिया जो है वो परदाख कर दूंगा, पेमेंट कर दूंगा मेहरिया की, लेकिन यहां पर भी खदीजा सलामुल्लाह अलैहा ने कहा कि वमहरु अलैया फी माली, मैं खुद इस मेहरिया को अदा कर दूंगी, और बाद में जो जिस ऊंट को कुर्बान किया गया वलीमे के लिए और वलीमे का प्रोग्राम हुआ, खदीजा सलामुल्लाह अलैहा ने फरमाया कि मैं खुद वलीमे का खर्चा उठाने को तैयार हूं, और उठा लिया खर्चा। आप देखें किस कदर रगबत नबी अकरम की जानिब। अब नबी अकरम के पास क्या था? कुछ कोई सरवत नहीं थी नबी अकरम के पास, कुछ भी नहीं था, जबकि बुजुर्गान कुरैश बुजुर्गान अरब जो मालदार थे जो सरवतमंद थे वो आते थे खदीजा सलामुल्लाह अलैहा से रिश्ता मांगने के लिए, लेकिन वो इनकार कर देती थी। क्यों? क्योंकि वो किसी सरवतमंद की तलाश में नहीं थी, किसी पूलदार और मालदार की तलाश में नहीं थी, वो किसी और गौहर किसी और जौहर की तलाश में थी। अब जब खासगारी हो गई, रिश्ता हो गया, जिसको आज के कल्चर में इमाम जामिन कहते हैं और वट एवर, सही है, मंगनी हो गई, ठीक है, अब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम उस रिश्ते के का जो प्रोग्राम था, प्रोग्राम खत्म हुआ, नबी अकरम उठने लगे अपनी जगह से, तो यहां पर खदीजा सलामुल्लाह अलैहा ने फरमाया इला बैते, कि आपका घर है, यहीं पर आप रुक जाएं, यहीं पर आप ठहरें, फबैती बैतुक, मेरा घर आपका घर है। وانا جاریتک اور میں آپ کی کنیز بن چکی ہوں. سعادت, دیکھیں یہ جملہ, سعادت من تکون لہم محمد قرینتن, یعنی خوش قسمت ہے وہ جس نے, جس کے ہمسر آپ ہیں, جس کے شوہر آپ ہیں, خوش قسمت ہے وہ. پھر خدیجہ سلام اللہ علیہا نے فرمایا کہ میں اپنے تمام اموال کو, اپنی تمام ثروت کو آپ کے یہاں قربان کر دیتی ہوں, میری تمام ثروت آپ لے جائیں, آپ کو بخش دیتی ہوں میں. پھر نبی اکرم نے, اب دیکھیں یہاں پر عجیب ہے کیا کردار حضرت خدیجہ سلام اللہ علیہا نے نبھایا اسلام کے لیے, اسلام کی تبلیغ کے لیے. تاریخ میں ملتا ہے کہ ما نفعنی مال قط مثل ما نفعنی مال خدیجہ, صحیح ہے, یعنی تمام, یعنی اسلام کی راہ میں جو سب, اور کوئی مال نہیں تھا اسلام کی راہ میں, وہ کیپٹل کہاں سے آ رہی تھی, وہ انویسٹمنٹ کہاں سے آ رہا تھا اسلام کے لیے, اسلام کی تبلیغ کے لیے. کسی اور نے کوئی مال نہیں دیا تھا کیونکہ کوئی اور تھا ہی نہیں اسلام کے لیے قربانی دینے کے لیے. سب سے پہلی خاتون اور سب سے پہلی شخصیت جو اسلام لائی وہ حضرت خدیجہ سلام اللہ علیہ تھی اور امیر المومنین علیہ السلام تھے. اور ان میں سے کون مالدار تھا؟ خود حضرت خدیجہ. انہوں نے اپنی تمام ثروت اسلام کی خاطر دے دی. پھر یہ تاریخ میں ملتا ہے جو مسلمان فقیر تھے اسلام کے اوائل میں, مکہ کے اندر جب نبی اکرم نے اسلام کی تبلیغ شروع کی اور تبلیغ بعد میں علنی ہوئی, آشکار ہوئی, جو فقیر مسلمان تھے ان تمام فقیروں کو ادارہ کرنے کے لیے, مینیج کرنے کے لیے حضرت خدیجہ کا سرمایہ استفادہ ہوتا تھا, وہ اپنا مال دیتی تھی یہاں پر. اسی طرح جو مہاجرین تھے, مہاجرین کے سفر کا تمام خرچہ حضرت خدیجہ کے مال سے اٹھایا گیا, خرچ کیا گیا. اسی طرح جو مسلمان غلام تھے جن کو غلامی میں شکنجے دیے جاتے تھے اپنے مالکین کی طرف سے, ان کو آزاد کرنے کے لیے جو پیسہ خرچ کیا جاتا تھا وہ خود حضرت خدیجہ سلام اللہ علیہ کا مال تھا, ان کا پیسہ تھا, ان کے پیسوں سے ان کو آزاد کیا جاتا تھا. اب آپ دیکھیں اگر حضرت خدیجہ نہ ہوتی, ان کی فداکاری نہ ہوتی تو اسلام کیسے پھیلتا بالآخر. اور ان کی وفات, جب ان کی وفات کا وقت آیا, وہ دن جو ان کی وفات کا دن تھا اور وہ دن جب انہوں نے نبی اکرم صلی اللہ علیہ وآلہ وسلم سے رشتہ نہ مانگا, وہ وقت جب وہ ثروت مند ترین خاتون تھی عرب کے اندر, اور آج جب وہ وفات کا دن آ چکا ہے, آج وہ فقیر اندر فقیر اندر فقیر ہے. کمال الدین جو کہ شیخ صدوق رحمۃ اللہ علیہ کی کتاب ہے, اس میں امام باقر علیہ السلام فرماتے ہیں کہ 3 سال تک نبی اکرم صلی اللہ علیہ وآلہ وسلم, حضرت خدیجہ سلام اللہ علیہ اور امیر المومنین علیہ السلام مخفیانہ عبادت کرتے تھے. کسی کو بھی نبی اکرم نے نہیں بتایا تھا کہ ہم عبادت میں مشغول ہیں اور ہم جو ہیں وہ اسلام کے قائل ہیں, ہم مسلمان ہیں, کسی کو نہیں. 3 سال سیکریسی میں مخفیانہ طور پر یہ شخصیات عبادت انجام دیتی تھی. اب آپ دیکھیں اور خدیجہ سلام اللہ علیہا, اگر آپ دیکھیں 3 سال یعنی ازدواج سے لے کر اور پھر جو نبی اکرم کا انہوں نے جو ساتھ دیا ہے, علماء فرماتے ہیں اس کا مطلب یہ ہے کہ نبی اکرم کی صاحب سر ہیں, محرم راز ہیں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم حضرت خدیجہ سلام اللہ علیہ. اسی طرح حضرت خدیجہ سلام اللہ علیہ کے حوالے سے ایک عجیب فضیلت یہ ہے کہ ائمہ معصومین علیہ السلام کے جو زیارت نامے ہیں, کہ یقیناً آپ نے پڑھے ہیں جب آپ زیارت پہ آتے ہیں اور مختلف مقامات کے اندر جتنے بھی زیارت نامے ہیں, آپ دیکھیں تمام ائمہ علیہ السلام ان کی مادران اور ان کی ماؤں کا نام زیارت ناموں میں نہیں ہے, لیکن حضرت خدیجہ سلام اللہ علیہ کا نام آپ کو زیارت ناموں میں ملے گا. جب امام عسکری علیہ السلام وہ مفصل صلوات اور درود بھیجتے ہیں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم پر, تو وہاں پر بھی حضرت فاطمہ سلام اللہ علیہ اور حضرت خدیجہ سلام اللہ علیہ کا نام لیتے ہیں اپنی صلوات میں, کہ خدا درود بھیجے اپنا حضرت ختیجہ سلام اللہ علیہا پر. افتخار فخر کرنا حضرت ختیجہ پر. امیر المومنین علیہ السلام افتخار کرتے ہیں کہ میری ہمسر اور میری بیوی کی بہترین جو ہے وہ مادر حضرت ختیجہ ہیں. صحیح. امام حسن علیہ السلام، امام حسین علیہ السلام افتخار کرتے ہیں اور معاویہ کو کہتے ہیں کہ میری ماں فاطمہ ہے، میری جدہ حضرت ختیجہ ہے، تیری ماں کون ہے، تیری جدہ کون ہے. امام سجاد علیہ السلام نے جب مجلس یزید میں جب ممبر پہ انہوں نے وہاں پر گئے اور خطاب کیا کہ انا ابن مکہ و انا ابن منا انا ابن فاطمہ، یہاں پر فرمایا کہ میری جد، میرے جد جو ہیں وہ ختیجہ سلام اللہ علیہ، وہاں پر ممبر یزید پر یہ فرمایا اور حضرت ختیجہ کا نام لیا. روایت میں ہے کہ امام حسین علیہ السلام نے کئی دفعہ حج کا سفر انجام دیا، ان میں سے ایک سفر ایسا تھا، بلکہ تب اکثر سفر میں یہی تاریخ میں ملتا ہے کہ جب حج پہ جاتے تھے تو حضرت ختیجہ سلام اللہ علیہا کی قبر پہ جاتے تھے اور وہاں پر مفصل گریہ کرتے تھے، مفصل طولانی گریہ انجام دیتے تھے وہاں پر، اور ان کی قبر پر بھی نماز پڑھا کرتے تھے. امام حسن علیہ السلام ایک بہت ہی خوبصورت حدیث یہاں فرماتے ہیں، اور اس حدیث کے ساتھ ہم یہ ٹاپک اینڈ کریں گے کہ اگرچہ بالآخر اچھا نہیں لگتا اس طرح کہنا کہ ہم ان کے ٹاپک کو اینڈ کرتے، نہیں، حضرت خدیجہ سلام اللہ علیہ واقعاً ایک مظلوم خاتون ہے. خود نبی اکرم بھی مظلوم ہے، حضرت خدیجہ بھی مظلوم ہے. کیوں؟ حضرت خدیجہ کا جو وہ مقام ہے، جو منزلت ہے، نہ ہم نے ان کا ایک تو کم از کم مطالعے کی حد تک بھی وہ کام نہیں کیا، ہم نے بک ریڈنگ کی حد تک بھی ہم نے حضرت خدیجہ کے بارے میں زیادہ اہتمام نہیں کیا، پلس ان کو پیش بھی نہیں کیا گیا اس انداز میں. اگر پیش کیا جاتا ہے تو بہت ہی کم پہلوؤں کو پیش کیا جاتا ہے، ایک یا دو پہلوؤں کو پیش کیا جاتا ہے. اگر زیادہ تر حضرت خدیجہ کے بارے میں جو ممبر پہ یا اسپیچز میں سننے کو ملتا ہے تو وہ فقط ان کے مال اور ثروت اور جو انہوں نے اپنے مال کی قربانی دی، فقط یہاں تک ہمیں ملتا ہے، لیکن ان کے اور بھی پہلو ہیں، اور بھی فضائل ہیں جو ہمیں سننے کو نہیں ملتے، جو کتابوں میں البتہ موجود ہیں. اب امام حسن علیہ، البتہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کیوں مظلوم ہے؟ آپ دیکھیں جیسے ہی وفات ہوتی ہے حضرت خدیجہ سلام اللہ علیہ کی، اور ان کی وفات کے بعد جب بھی حضرت خدیجہ کا نام آتا تھا فوراً گریہ کرتے تھے، فوراً گریہ کرتے تھے، طولانی گریہ کرتے تھے. اب یہ تاریخ میں تلخ ہمیں ایک گزارش ملتی، رپورٹ ملتی ہے تاریخ اسلام کے اندر راویوں کی طرف سے، کہ فرماتے ہیں کہ جب نبی اکرم، اب حضرت خدیجہ سلام اللہ علیہ کی وفات ہو چکی ہے، اب نبی اکرم مثلا کسی ایک اور زوجہ کے گھر میں ہیں، تو بعض لوگ یہ روایت کے اندر ملتا ہے کہ جو جب نبی اکرم کے اس کس فلاں زوجہ کے گھر سے گزرتے تھے تو وہاں پر گھر کے اندر سے آواز آتی تھی کہ نبی اکرم کی فلاں زوجہ، اب نام میرے ذہن میں بھی نہیں ہے اور علماء نے بھی زیادہ شاید تاریخ میں ملتا ہے نام، لیکن فی الحال یہاں پر سامنے میں نے نہیں لکھا ہوا ہے، لیکن تاریخ میں ملتا ہے کہ جب بعض لوگ گزرتے تھے نبی اکرم کے فلاں زوجہ کے گھر سے، اور تو وہاں سے آواز آتی تھی گھروں سے کہ نبی اکرم کی فلاں زوجہ نبی اکرم پر چلا کر بات کرتی تھی. اب آپ دیکھیں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی مظلومیت، ان کی غربت. جب نبی اکرم گھر آتے تھے، جب حضرت خدیجہ زندہ تھیں اور نبی اکرم گھر آتے تھے اپنی تمام دن بھر کی مصروفیات کے بعد، تو روایت میں ملتا ہے نبی اکرم فرماتے کہ مجھے سکون ملتا تھا، جب میں گھر میں آتا تھا مجھے سکون ملتا تھا خدیجہ کے پاس. اب اپنے نبی اکرم، وہ حقیقت کامل، وہ انسان کامل، صحیح ہے، ہم شاید سمجھتے ہیں نبی اکرم کو کیا سکون کی ضرورت ہے، وہ تو انسان کامل ہے، ان کے اندر تو تمام صفات ہیں، اگر وہ غمگین نہیں ہونا چاہتے تو وہ غمگین نہیں ہوں گے. نہیں، نبی اکرم کا زمینی پہلو بھی ہے، نبی اکرم کا ملکوتی پہلو بھی ہے. ہم نبی اکرم کے زمینی پہلو کو نہ فراموش نہ کریں. تو جب وہ حضرت خدیجہ کے پاس آتے تھے گھر میں تو اس قدر سکون ملتا تھا. اب نبی اکرم جیسی شخصیت کو سکون ملنے کا مطلب آپ سمجھیں، اس کا مطلب حضرت خدیجہ کا مقام کیا ہوگا؟ خداوند متعال سے دعا ہے کہ بحق کے حضرت خدیجہ سلام اللہ علیہا ہمیں اسلام کو درست سمجھنے کی توفیق عطا فرما، ہمیں اسلام پر عمل پیرا ہونے کی توفیق عطا فرما، ہمیں توفیق عطا فرمائے خدایا کہ ہم حضرت خدیجہ کی زندگی کا درست مطالعہ کر سکیں، ان کا حق ادا کر سکیں، ایسا نہ ہو کہ ہم قیامت میں پاسخگو ہوں، جواب دے ہوں ان کے سامنے. حضرت آدم علی نبینا و آلہ و علیہ السلام کہ ہم حضرت آدم سے توسل کرتے ہیں، ان سے اجازت مانگتے ہیں، اذن مانگتے ہیں کہ ہمیں اجازت دیں اور ہمیں ہمارے لیے دعا فرمائیں کہ اس ٹاپک کو، انبیاء کی تربیت سیرت کو اور خصوصاً انسان شناسی جو اس قصے میں خاص طور پر موجود ہے، اس کو ہم سمجھ سکیں. آپ کے سامنے کل شیطان کی 5 درخواستیں، شیطان کی 5 ریکویسٹس خداوند متعال کی جانب آپ کے سامنے پیش کی، اور تمام درخواستوں کو خدا نے قبول کیا. ایک سوال جو کل پیش کیا تھا آپ کے سامنے وہ یہ تھا کہ اگر خداوند متعال چاہتا تو شیطان کی ان تمام درخواستوں کو قبول نہیں کرتا، تو کیوں خداوند متعال نے یہ کام کیا؟ اس کی بہترین مثال جو ہے وہ، اس کو مثال سے ہم عرض کر سکتے ہیں، وہ یہ کہ آپ دیکھیں اگر کوئی ریسلنگ میچ ہو رہا ہے یا کوئی فائٹنگ میچ ہو رہا ہے یا باکسنگ میچ ہو رہا ہے، کشتی کا کھیل ہو رہا ہے، اگر ایک کمزور انسان ایک نارمل انسان کے سامنے، ایک طرف ایک نارمل انسان ہے نارمل باڈی ویٹ اور سامنے ہیوی ویٹ ہے، ٹھیک ہے، اب یہ نارمل ہیوی، یہ نارمل بندہ ریسلر اگر چاہتا ہے کہ ہیرو بنے، قہرمان بنے اور اس کا نام ہر جگہ لیا جائے، اس کی سٹی میں فیمس ہو جائے، تو یہ کیسے فیمس ہوگا مجھے آپ بتائیں؟ آیا اگر اس کے سامنے کوئی اسی کے جیسا کوئی بندہ ہو اس کو ہرا دے، اس میں کوئی کمال ہے؟ نہیں. اگر ایک نارمل ہیوی، ایک نارمل ویٹ کا بندہ کسی ہیوی ویٹ کو ہرا دے، اس کو شکست دے تو یہاں پر یہ ہیرو بن سکتا ہے. صحیح، انسان بھی ایسا ہے، البتہ ہم شیطان کو ہیوی ویٹ نہیں کہیں گے یہاں پر، ٹھیک ہے، وہ ایک صرف مثال ہے تاکہ ہم اس چیز کو سمجھ سکیں، ٹھیک ہے. انسان اس وقت فرشتوں سے بالاتر ہو سکتا ہے، اس وقت انسان کامل بن سکتا ہے جب اس کے سامنے شیطان ہو. اگر شیطان نہ ہو تو انسان کامل کبھی بھی کامل نہیں بن سکتا، وہ ہمیشہ انسان ناکامل رہے گا، انسان نامکمل رہے گا. انسان کا کمال ہی اسی میں ہے کہ شیطان اس کے لیے بنایا جائے، اس کے سامنے رکاوٹیں کھڑی کی جائیں، اس کے سامنے مختلف قسم کی مشکلات کھڑی کی جائیں، اس کے سامنے کورونا وائرس جیسی مشکلات کھڑی کی جائیں، تاکہ اس کی استعدادیں، اس کی کیپیبلٹیز سامنے آئے، شکوفا ہوں. صحیح، انسان کی کیپیبلٹیز اور استعدادیں اکثر اوقات مخفی رہتی ہیں. صحیح ہے، آپ دیکھیں ہم کب اپنی استعدادوں کو، اپنی کیپیبلٹیز کو بروئے کار لاتے ہیں. صحیح ہے، بہت سارے ایسے لوگ ہیں جن کی میمورائزیشن پاور بہت قوی ہوتی ہے لیکن ان کو خود نہیں معلوم ہوتا، ان کو خود نہیں معلوم ہوتا، لیکن جب کرونا وائرس کے ایام آتے ہیں اور لاک ڈاؤن میں کوئی کام نہیں ہوتا، صحیح ہے، تو یہ شخص جو ہے جس کی میمورائزیشن پاور، حافظہ اتنا قوی ہے اور اس کو نہیں معلوم، اس کو کوئی سجیسٹن دیتا، یار تم قرآن کو حفظ کیوں نہیں کرتے ان ایام میں، لاک ڈاؤن کے ایام میں، تو یہ کہتا ہے نہیں بھائی میرا تو حافظہ کمزور ہے، جبکہ اس کا حافظہ قوی ہے، اس کو خود نہیں معلوم ہے. تو وہ استاد اس کو ہمت دلاتا ہے، نہیں بھائی آپ کریں، آپ کر سکتے ہیں، کر سکتے ہیں. اور جب یہ شروع کرتا ہے، ہاں مجھے نہیں معلوم تھا کہ میرا حافظہ اتنا قوی ہے، میں نے تو سورہ بقرہ بھی حفظ کر لی ہے. اب دیکھیں یہ ہوتا ہے، انسان کی استعدادیں ہمیشہ مشکلات کے ایام میں شکوفا ہوتی ہیں، بروکار لائی جاتی ہیں، اور شیطان سب سے بڑی رکاوٹ ہے انسان کے لیے. بس انسان کو اگر کمال تک پہنچنا ہے تو کیسے پہنچے گا؟ شیطان کے ذریعے پہنچے گا. صحیح ہے، البتہ شیطان کو جہنم میں جانا ہے بالآخر. صحیح ہے، اس کی تو پوری کوشش ہے کہ اس انسان کو گمراہ کرے. اب انسان کا کام یہ ہے کہ وہ اپنے آپ کو اس طرح مینج کرے، اپنے اختیار کو اس طرح مینیج کریں، اپنے کیپیبلٹیز کو قرآن اور روایات اور ائمہ معصومین علیہم السلام کی ہدایات سے اس طرح اپنی کیپیبلٹیز کو شکوفا کریں کہ آسانی سے شیطان کا مقابلہ کر سکے. بہت سارے افراد آیت اللہ بہجت کے پاس آتے تھے اور یہ بات پوچھتے تھے کہ اب اس میں سے طلاب بھی ہوتے تھے، غیر طلاب بھی ہوتے تھے، بزنس مین بھی ہوتے تھے، تجار بھی ہوتے تھے، امپلائیز بھی ہوتے تھے، سب آتے تھے آیت اللہ بہجت کے پاس اور یہ سوال کرتے تھے، آیت اللہ بہجت ہم کمال حاصل کرنا چاہتے ہیں، کہاں سے شروع کریں؟ ہمیشہ آیت اللہ بہجت رحمۃ اللہ علیہ ایک ہی جملہ فرماتے تھے، وہ یہ کہ واجبات پر عمل کرو اور محرمات اور حرام کاموں سے اجتناب کرو، گناہ انجام نہیں دو، واجبات میں عمل کرو، گناہوں کو انجام نہ دو. یہ سب سے پہلا سٹیپ ہے. جس نے یہ سٹیپ انجام دے دیا اس نے بہت یعنی اس نے 50 یا 60% آف دا راستہ آف دا جرنی اس نے طے کر لیا. جس نے یہ کام کیا ہے آپ خود سوچیں، میں خود سوچوں، آیا میں اور آپ تمام واجبات پر عمل کرتے ہیں، تمام گناہوں سے اجتناب کرتے ہیں؟ انصاف سے اپنے آپ سے بھی پوچھیں، میں بھی اپنے آپ سے پوچھ رہا ہوں، صحیح ہے؟ اوکے، اب آتے ہیں حضرت آدم سلام اللہ علیہ کی درخواستوں پر. انہوں نے کیا ریکویسٹ کی خداوند متعال سے؟ میں نے کہا تھا ہمیں نا امید نہیں ہونا چاہیے، شیطان کی ڈیمانڈ سے اصلا نا امید نہیں ہونا چاہیے. اگر ہم اپنی قوتوں کو پہچان لیں، ابھی جب ہم آپ کے سامنے پیش کریں گے حضرت آدم کی درخواستیں، کہ یہ درخواستیں در حقیقت قوت کا مطالبہ کرنا ہے، اور خدا جو قوت حضرت آدم کو دیتا ہے وہ اتنی آسانی سے جو ہے وہ اس کے ذریعے شیطان پر غلبہ پایا جا سکتا ہے. اوکے، اب آپ گیس کریں حضرت آدم نے کتنی ڈیمانڈز کی ہوں گی؟ شیطان نے 5 کی تھی، صحیح؟ حضرت آدم علیہ السلام نے کتنی کی ہوں گی؟ اوکے دیکھتے ہیں. اب شیطان کو سب کچھ مل گیا، قد اعطیت کا، قد اعطیت کا، یہ کل خدا نے جو ہے وہ شیطان کے تمام سوالوں کے جواب میں، ریکویسٹ کے جواب میں کیا کہا؟ قد اعطیت کا، قد اجریت کا، صحیح ہے؟ اب شیطان کو جب یہ سب کچھ مل گیا، آدم علیہ السلام نے کہا یا رب سلطتہ علی ولدی و اجریتہ مجد الدم فی العروق و اعطیتہ ما اعطیتہ فمالی ولی ولدی. خدایا تو نے شیطان کو مجھ پر اور میرے فرزندوں پر مسلط کر دیا، خدایا تو نے شیطان کو میرے خون کی رگوں میں جاری کر دیا، خدایا تو نے اس کو سب کچھ عطا کیا. وہ اعطیتہ، خدایا تو نے اس کو عطا کیا جو وہ چاہتا تھا. اوکے، فما علی ولی ولدی، خدایا میرے لیے اور میرے فرزندان کے لیے کیا ہے؟ اب آپ دیکھیں حضرت آدم اس زمانے سے، اس وقت سے ہم سب کے بارے میں سوچ رہے ہیں، عجیب نہیں ہے؟ ہم سب کے بارے میں سوچ، فما علی ولی ولدی، ہم سب بنی آدم نہیں ہیں، ہم سب بنی آدم ہیں. حضرت آدم جانتے ہیں کہ میں پہلا انسان ہوں، میں پہلا خلیفہ انسان ہوں اور پیغمبر بھی ہوں، بس خدایا میں اور آنے والے انسان تا قیامت، قیامت تک آنے والے میرے جتنے بھی بچے ہوں گے، فرزندان ہوں گے، انسان ہوں گے، ان کے لیے تو نے کیا عطا کیا ہے شیطان کے مقابلے میں؟ عجیب ہے. اب یہاں پر آدم علیہ السلام کا ہمیں ادب بھی نظر آتا ہے. اب ان کا ادب دیکھیں، ابلیس نے جو مانگا خدایا تو نے اس کو دے دیا، یعنی خدایا تو نے اپنے کرم سے جو ہے وہ اس کو دے دیا. اب خدایا تو اپنے کرم سے مجھے کیا دے گا؟ ٹھیک ہے، خدا نے یہاں پر فرمایا لکا ولی ولدکا السیئت بواحدت والحسنت بعشرت امثالها. بہت ہی اہم بات ہے، یعنی اگر خدا نے یہی عطا کر دیا ہوتا آدم علیہ السلام کو اور اس کے بعد کچھ اور نہیں دیا ہوتا تو یہ کافی تھا، بلا مبالغہ یہ کافی تھا. صرف یقین ہمارے اندر نہیں ہے ان چیزوں کی طرف، ہم ان چیزوں کو معمولی باتیں سمجھیں، کمپلیمنٹری. دیکھیں کیا فرمایا خدا نے، خدا نے فرمایا تیرے لیے اور تیرے بچوں کے لیے اور تیرے فرزندان کے لیے ہر سیئہ پر، ہر گناہ پر ایک گناہ لکھا جائے گا، والحسنات بعشرت امثالها، اور ہر ایک حسنہ پر 10 حسنہ لکھے جائیں گے. सही है, अगर मैंने कुरान की तिलावत की है ये हसना है, अब जब नामा आमाल में जब ये लिखा जाएगा तो क्या होगा, ये एक तिलावत कुरान नहीं लिखा जाएगा, नामा आमाल में 10 तिलावत कुरान लिखे जाएंगे। अब आप ये सवाल करें कि यार इसमें कौन सी बड़ी बात है, ये तो सिर्फ किताबत का काम है, मैंने अमल किया खुदा ने लिख दिया, इससे तसल्लुत कैसे हासिल होगा शैतान के ऊपर। हम इसी पे आ रहे हैं अभी, ठीक है, टेंशन नहीं लें आप। मैंने आपके सामने देखें, पहले ये बात कर दो फिर हम आते हैं मिसालों के ऊपर, ठीक है। अब ये क्या है, वाले वर्ल्ड का सही, अब बेबख्शी लगा वाले वर्ल्ड का सही है, तो बेवाहिदा दिन हर गुना पर एक गुना लेकर जाएगा, हर हसना पर 10, ये क्या है, ये दर हकीकत मामूली बात है, ये एक जुमला जो है ना इंसान के वजूद का स्ट्रक्चर बयान हो रहा है, हमारा स्ट्रक्चर बयान हो रहा है, हमारी खिलकत का स्ट्रक्चर, साख्तारे वजूदी इंसान को इस तरह देखें, गौर से सुनिए बात, मैंने कहा ना यही बात, ये अगर ये सिफत हो ना ये काफी है शैतान के मुकाबला करने के लिए। खुदावंद ने मुताल इंसान के साख्तारे वजूदी को, सही है, उसके स्ट्रक्चर को इस तरह खल किया है कि हर हसने के सामने, हर नेक काम के सामने इंसान जो है वो मुलायम होता है, इंसान का वजूद हसनात के मुकाबले में मुलायम होता है, उसका वजूद हसनात के मुकाबले में साजगार होता है, आसानी से इंसान हसनात और आमाले सालिहा की जानिब मरगूब हो जाता है, मजजूब हो जाता है, अट्रैक्ट होता है। और इसके साथ मसला आप देखें, इसकी बेहतरीन मिसाल पानी है, आप फर्ज करें, ठीक है, पानी है जो जरियान पा रहा है, जरियान में फ्लो में है पानी, ठीक है। अब इंसान, अब आप मुझे बताएं, अब इंसान जब इस पानी में जाएगा स्विमिंग करने के लिए, ठीक है, अब अगर वो पानी की सम्त स्विमिंग करेगा, यानी जिस फ्लो में पानी जा रहा है उसी सम्त में इंसान भी स्विमिंग करेगा और जरियान हासिल करने की कोशिश करेगा, तो क्या होगा नतीजे में, इंसान एक हाथ पैर मारेगा, एक हाथ पैर मारेगा, तो पानी का फ्लो और उसकी स्पीड इतनी ज्यादा है कि उसकी फ्लो और स्पीड की वजह से इंसान को 10 कदम आगे बढ़ा देगा, अजीब नहीं है। मुखालिफ अगर इंसान ये काम ना करे बल्कि उल्टा चले पानी के, पानी इस तरफ जा रहा है और इंसान इस तरफ आ रहा है, तो क्या होगा, इंसान को किस कदर जहमत उठानी पड़ेगी आगे आने के लिए, क्योंकि पानी की स्पीड बहुत ज्यादा है, पानी की जो कि स्पीड ज्यादा है उसके फ्लो की, उसके जरियान की, और इंसान मुखालिफ सम्त में जा रहा है तो उसको बहुत हाथ पैर मारना पड़ेगा। हम अपनी जिंदगी में नहीं कहते हमें कितना हाथ पैर मारना पड़ रहा है अपनी जिंदगी के उमूर को ठीक करने के लिए, अपने फाइनेंशियल मसाइल को हल करने के लिए किस कदर इंसान को हाथ पैर मारना पड़ता है। ये बिल्कुल दुरुस्त इबारत है इंसान की, जो बिल्कुल दुरुस्त जुमले जो हम लोग कहते हैं अपनी जबानों से, और शायद हमें खुद नहीं पता कि इस जुमले के पीछे क्या हिकमत है। ऐसा तो नहीं कि हम पानी के मुखालिफ सम जा रहे हैं जिसके नतीजे में हमें हाथ पैर मारना पड़ रहा है, हम अपने जिंदगी के फ्लो के अंदर, इस आलम हसी के अंदर जो हम अपनी जिंदगी गुजार रहे हैं, हम मुखालिफ सम्त में इस कदर जा रहे हैं, और बजाय इसके कि हम आमाल हसना को अंजाम दें, आमाल सय्या के अंदर इस कदर गर्क हैं, मुखालिफ सम्त में इस कदर गर्क हैं कि हमें हाथ पैर मारने की जरूरत पड़ रही है और हमारे मसाइल भी ठीक नहीं हो रहे जिंदगी के, ठीक है। देखें कितनी बड़ी बात है ये, कितनी खूबसूरत निगाह है ये, किस कदर अगर इंसान इसी पे गौर करे इनकलाब दरूनी के लिए काफी है, अपने अंदर चेंज लाने के लिए काफी है। बस इंसान जब आमाले हसना अंजाम देता है, हसना इंसान के वजूद के साथ मुलायम है, और सैयाह और गुना इंसान के वजूद के साथ नासाजगार है, ना मुलायम है, नासाजगार है और ना मुलायम है। और इससे भी बढ़कर, इससे भी एक और लेवल अप आ जाए, ना फकत हसना, हसना ना फकत इंसान के वजूद के साथ मुलायम है बल्कि आलम हस्ती के साथ मुताबिकत रखता है, हसना आलम हस्ती के तमाम कवानीन के साथ मुताबिकत रखता है, तताबुक रखता है, ठीक है, अब आई होप मुताबिकत और तताबुक, आई होप इट्स क्लियर, ठीक है? अगर क्लियर नहीं तो translate.google.com पे आप चेक कर लें, क्योंकि मेरे जहन में फिलहाल इंग्लिश का इसका तर्जुमा नहीं आ रहा। लिहाजा पूरा आलम, जब मैं कहता हूं मुताबिकत, इसको हम एक और ताबीर से भी इस्तेमाल कर सकते हैं कि पूरा आलम इंसान के अमल हसना के साथ हमसू है, हम डायरेक्शन है पानी के फ्लो की तरह, ठीक है? यानी अगर इंसान एक अमल हसना अंजाम दे तो आलम खुशहाल होगा, अगर इंसान सैया अंजाम दे तो ये आलम हस्ती के साथ, निजाम हस्ती के साथ मुताबिकत नहीं रखता, उसके बल्कि मुखालिफ है। प्लस ये आलम गमगीन होता है इंसान के इस अमल की वजह से, अमल गुनाह की वजह से। तो देखिए, ये खूबसूरत निजाम खुदावंद मुताल ने बनाया हमारे लिए। अच्छा, जब इंसान सैया अंजाम देता है, ना फकत मुताबिकत नहीं रखता आलम हस्ती के साथ ये सैया, और ना फकत खुशहाल नहीं होता बल्कि रिएक्शन भी नहीं रखता है। आलम हस्ती रिएक्शन दिखाता है, यानी आलम हस्ती को खुदा ने इस तरह बनाया कि अगर इंसान कोई गुनाह अंजाम देता है, चूंकि अगर आप देखें, एक हमने टॉपिक यहां पर डिस्कस किया था कि इंसानी आमाल का निजाम, खुदा ने जिस तरह निजाम हस्ती बनाया है, ये निजाम कायनात बनाया है, इसी तरह खुदा ने इंसान को भी सिस्टमैटिक अंदाज में बनाया है। इसी तरह इंसान ने, खुदावंद मुताल ने इंसान के जितने भी आमाल हैं उसको किस तरह बनाया, सिस्टमैटिक अंदाज में बनाया है। सही है? अगर मैं ये किताब के कुरान मजीद है, सही है, ये फिजिक्स का भी कानून है, अगर मैं इस किताब को यहां से यहां रख दूं, ठीक है, यहां से यहां जाबजा करूं, तो फिजिक्स का कानून ये कहता है कि तमाम आलम की कैलकुलेशंस बदल जाती हैं, तमाम आलम की कैलकुलेशंस बदल जाती हैं इस एक जाबजाई से। जब फिजिकल दुनिया में ये कैलकुलेशंस बदलती हैं तो अमल के अंदर जो इंसान अमल अंजाम देता है, आप मोबाइल पे बात कर रहे हैं, मैं मैसेजिंग पे आपसे बात कर रहा हूं, ये मैसेजिंग व्हाट्सएप एक अमल है। जब ये फिजिक्स के कानून को हम देखते हैं, फिजिकल दुनिया में कैलकुलेशंस बदल जाती हैं इस एक जा बजाई से, तो क्या मेरा और आपका एक एक अमल आलम हस्ती की कैलकुलेशंस को नहीं बदलेगा? बदलेगा। अगर हसना अंजाम दिया है तो आलम हस्ती की कैलकुलेशंस हसनात के अंदर उसके मुताबिक जो है वो कैलकुलेशंस अंजाम पाएंगी, और नतीजे में आसार, देखिए अमल के आसार हैं, इसी वजह से हम कहते हैं आमाल के आसार, इफेक्ट्स हैं, आफ्टर इफेक्ट्स हैं, दुनिया में भी, बरजख में भी, कयामत में भी। मैं जो अमल अंजाम दूं, देखिए ये मैं आपको खुलासा बता दूं, इसको इसके बारे में हमने अराउंड 7 सेशंस किए हैं माहे रमजान से पहले, जो कि यूट्यूब पर मौजूद है। मैं खुलासा बता देता हूं, अगर मैं एक अमल अंजाम दूं, आप एक अमल अंजाम दें, कोई मिसाल है, मेरे पास अभी यहां पर कोई है नहीं कोई खास, फर्ज कर मैं किताब तिलावत कुरान अंजाम दे रहा हूं, ठीक है, आप तिलावत कुरान अंजाम दे रहे हैं, ये तिलावत कुरान का अंजाम देना अमल कहलाता है, ठीक है? मैं लैपटॉप पे काम कर रहा हूं, कुछ भी काम कर रहा हूं, चाहे मैं नेटफ्लिक्स देख रहा हूं, चाहे मैं बॉलीवुड की मूवी देख रहा हूं, चाहे मैं किसी आलिम का लेक्चर देख रहा हूं, चाहे मैं टाइम पास कर रहा हूं, ब्राउजिंग कर रहा हूं, व्हाटएवर, सही है, मैं कोई अमल अंजाम दे रहा हूं, मेरा एक एक अमल, इंसान का एक एक अमल उसके माजी के तमाम गुजश्ता आमाल पर असरअंदाज होगा। इंसान का यही अमल उसके मुस्तकबिल में तमाम आने वाले आमाल पर असरअंदाज होगा। गुजश्ता, अब देखिए ये तो यहां तक था, प्लस अब इससे बाहर, इंसान का यही अमल माजी के तमाम इंसानों पर असरअंदाज होगा, जो फौत हो चुके हैं, जो गुजश्ता इंतकाल कर गए हैं, ठीक है, जो शहीद हो चुके हैं, इंसान का यही अमल आने वाले जितने भी इंसान हैं मुस्तकबिल में, जो भी इंसान मुतवल्लिद होंगे, पैदा होंगे ता कयामत, उन तमाम इंसानों पर आपका और मेरा ये अमल असरअंदाज होगा। यहां तक बात रुक गई नहीं, बल्कि मेरा और आपका यही अमल मेरे अतराफ में, आपके अतराफ में जितने भी इंसान मौजूद हैं इस वक्त दुनिया में, आपके रिलेटिव्स हों, आपके दोस्त हों, और जिनको आप नहीं भी जानते दुनिया में, उन तमाम इंसानों पर जिस वक्त जो इस वक्त आपकी जिंदगी के साथ जिंदगी गुजार रहे हैं दुनिया के अंदर, इन तमाम के ऊपर आपका और मेरा ये अमल असरअंदाज हो रहा है। तो अगर आप देखें ये कोई ये इंसान का साख्तार वजूद ही है, खुदा ने आदम को ये अता किया है शैतान के मुकाबले में, क्यों अहादीस और रिवायात के अंदर इस कदर सवाब जिक्र किया गया? इसी वजह से सवाब इंसान के साख्तार वजूदी का हिस्सा है, अगरचे सवाब के लिए फकत अमल अंजाम नहीं देना चाहिए। अमल अंजाम देने के जो अहदाफ होते हैं, जो गोल्स होते हैं, उसके 3 से 4 लेवल्स हैं, उसके 3 से 4 लेवल्स हैं, ठीक है। बाज लोग अमल अंजाम देते हैं, मसलन मैं कोई चैरिटी का काम अंजाम दे रहा हूं, क्यों अंजाम दे रहा हूं? ताकि लोगों को मैं खुश कर सकूं। ये अमल का एक लेवल है, बहुत ही छोटा लेवल है, सही है। अल्लामा तबातबाई रहमतुल्लाह अलैह ने अलमीजान के अंदर, तफसीर अलमीजान में अखलाकी मसालिक को बयान किया है, मसालिक अखलाकी यानी अखलाक के अंदर जो मुख्तलिफ मकातिब मौजूद हैं और रास्ते मौजूद हैं, ठीक है, और नजरियात मौजूद हैं। आप फिलहाल नजरियात ले सकते हैं, हम जिसको सैर सुलूक भी कहते हैं, यानी सैर सुलूक अखलाकी के हवाले से 4 मसालिक मौजूद है। ये सबसे छोटा लेवल है जो आपके सामने मैंने बयान किया कि मसलन मैं चैरिटी अंजाम दे रहा हूँ किसी को खुश करने के लिए, ताकि लोगों के मसाइल हल हो और मैं भी खुश हो जाऊं उससे, वो भी खुश हो, मैं भी खुश हो, सही है। आप किसी की खिदमत करते हैं, मैं किसी की खिदमत अंजाम देता हूं, उससे मुझे लज्जत महसूस होती है। ये सबसे छोटा लेवल है, सही है, जिसकी खातिर अमल अंजाम पाया। तीसरा लेवल, दूसरा लेवल अब जहन में नहीं, तीसरा लेवल वो ये कि इंसान अमल को सवाब के लिए अंजाम देता है, और इंसान अमल को अंजाम देता है ताकि जहन्नम से बचे। इसको अल्लामा तबातबाई रहमतुल्लाह अलैह फरमाते, ये मसलक मसलक अंबिया है, मसलक अंबिया सलामुल्लाह अलैहिम अजमाइन, मसलक सवाब व इकाब है। यानी एक इंसान अमल अंजाम देता है सवाब के लिए, क्यों? क्योंकि उसके साख्तारे वजूद ही के बिल्कुल साथ है, यानी इंसान के वजूद को बना रहा है और इंसान के वजूद को तैयार कर रहा है शैतान के मुकाबले में। इसी वजह से आइमा अलैहिस्सलाम ने हर इबादत के लिए इस कदर सवाब जिक्र किया है। मसलन इंसान मस्जिद बनाता है, मस्जिद के नतीजे में इंसान को जन्नत में एक बड़ा महल मिलेगा, उस महल में मसलन 70 कमरे होंगे, हर कमरे के अंदर 2 खादिम होंगे, सही। ये अफसाने नहीं है, ये फैक्ट्स हैं, ठीक है। लेकिन ये फैक्ट ऐसा फैक्ट है, यानी ये मस्जिद बनाने का असर ऐसा असर है कि ये मेरे वजूद को तकमील कर रहा है और मेरे वजूद को मुस्तहकम कर रहा है, स्ट्रांग बना रहा है शैतान के सामने, शैतान के लिए, शैतान के मुकाबले में मुकाबला करने के लिए। देखें ये मसलक अंबिया है। अलबत्ता एक और मसलक है जो मसलक अंबिया, जो कि सवाब और इकाब से भी बालातर है, वो क्या है? मसलक है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, और वो है मसलक इश्क, इश्क का मकतब, इश्क का सैर सलूक, कि इंसान एक अमल को अंजाम देता है इश्क खुदावंदी की खातिर, विजायत खुदावंदी की खातिर, सही है। तो हम सवाब और इकाब को भी छोटा ना लें, और हम क्या करते हैं, हमारी तबलीग का एक बहुत बड़ा एक ट्रेंड जो पाया जा रहा है पाकिस्तान में, वो हम लेवल्स ऑफ लेवल्स को छोड़ देते हैं, हम फौरन यहां पर आते हैं, हम चाहते हैं कि ए से शुरू ना करें, हम फौरन जेड तक पहुंचना चाहते हैं। ये देखें ट्रेंड पाया जा रहा है पाकिस्तान में, हम कहते हैं इंसान को अमल सवाब के लिए नहीं अंजाम देना चाहिए, बल्कि इंसान को इश्क खुदा के लिए अंजाम देना चाहिए। मेरे भाई, वो जो सामने आपके जो मुखातिबीन हैं, सही है, वो जो यूथ्स हैं, वो तो नमाज भी मसलन नहीं पढ़ते, अगर नमाज पढ़ते भी हैं तो सुस्ती के साथ पढ़ते हैं। अब मैं उसको कहूं कि भाई इश्क खुदावंदी के लिए तुम अमल अंजाम दो, वो ने कभी भी अंजाम नहीं देगा। इंसान को जब तबलीग करनी चाहिए, हमारी तबलीग का क्यों क्यों ये तबलीग की रविश नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की रविश में हमें मिलती है, सीरत तबलीगी नबी अकरम, जिसको असल फरामोश किया जा चुका है, नबी अकरम की तबलीगी सीरत, तबलीगी रविश के हवाले से इतना मवाद मौजूद है। लेकिन अब यहां पर टाइम खत्म हो रहा है, ठीक है, अल्हम्दुलिल्लाह मैं मुतवज्जे हो गया, ठीक है। یہاں تک اس کے اوپر غور کریں. میں آپ سے درخواست کروں گا کہ اس کے اوپر غور کریں اور آپ اس کے اوپر دقت کریں کہ یہ جو خدا نے شاید حضرت آدم علیہ السلام کو عطا کیا ہے کہ ہر سیئہ کے حوالے, ہر سیئہ جو انسان انجام دے گا ایک سیئہ لکھا جائے گا, اور ہر حسنہ کے مقابلے میں 10 حسنہ لکھا جائے گا. تو یہ کیا, یہ ساختار وجودی کے اندر شامل ہے. اور پھر کیا فرمایا کہ ہر حسنہ نظام ہستی کے ساتھ اور انسان کے وجود کے ساتھ ملائم ہے اور سازگار ہے, جبکہ سیاح ناسازگار ہے. اس کے بعد سوچیں, ہم حضرت آدم علیہ السلام کی درخواستوں کو انشاءاللہ کل کنٹینیو کریں گے. انشاءاللہ خداوند متعال سے دعا ہے کہ ہمیں اپنے ساختار وجودی کو پہچاننے کی توفیق عطا فرمائے اس ماہ مبارک کے توسط سے انشاءاللہ. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وآل محمد. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد.